नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन लिएर आइपुगेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। यो हिन्दी उपन्यास हामीले गएको 8 श्रृङ्खलादेखि तपाईँलाई सुनाइरहेका छौं। गएको साता हामीले 8 श्रृङ्खला वाचन सुन्यौं। 8 श्रृङ्खलासम्म आइपुग्दा उपन्यासमा धेरै घटनाक्रमहरू भइसकेका छन्। अब विशालदेव र चित्रलेखाको भेट भएको छ। त्यहाँ पुगेर हामी अस्थिको प्रसङ्ग रोकेका थियौँ। आज भगवती चरण वर्माको उपन्यास चित्रलेखाको अन्तिम तथा 9 श्रृङ्खला हामी सुन्छौँ। यो उपन्यास आजदेखि हामीले बिट मार्छौँ। 9 श्रृङ्खला सुनौ पृष्ठ 184। चित्रलेखाले सोधिन्, श्वेताङ्कले मेरो विषयमा पनि तिमीसँग केही सोधे? अँ, सोधेका थिए। तिम्रो स्वास्थ्य र कुशल क्षमताका विषयमा मसँग उनले धेरै बेर सोधपुछ गरे। उनी हतारमा थिए, नत्र यहाँ पनि आउँथे। एउटा अर्को कुरा पनि भन्छु, सायद तिमीलाई आश्चर्य हुन्छ। श्वेताङ्क यशोधरालाई प्रेम गर्छन् र उनी यशोधरासँग बिहा गर्न चाहन्छन्। चित्रलेखा झस्किन्, श्वेताङ्क यशोधरासँग बिहा गर्न चाहन्छन्? तर मेरो त अनुमान थियो कि बिजगुप्तसँग यशोधराको बिहा भइसकेको छ। यसपटक भने विशालदेवलाई आश्चर्य भयो। बिजगुप्तको यशोधरासँग बिहा भयो भनेर तिमीले कसरी अनुमान गर्यौ? श्वेताङ्कले यो कुरा भनेका हुन् कि बिजगुप्त यशोधरातिर आकर्षित अवश्य भएका थिए, तर उनलाई विश्वास छ कि बिजगुप्त यशोधरासँग कहिले बिहा गर्दैनन्। तिम्रो प्रति बिजगुप्तको अनुराग स्थायी छ। चित्रलेखा उभिन्, धन्यवाद विशालदेव, मैले तिमीलाई जे कटु शब्द भने त्यसको लागि मलाई माफ गर। म आज यहाँबाट जान्छु, यति विश्वास गर। चित्रलेखा सोझे कोटीभित्र गइन्। विशालदेवले चित्रलेखाको यो व्यवहारलाई बुझ्न सकेनन्। उनले आफैसँग भने, कस्तो अनौठो स्त्री। त्यसबेला कुमारगिरी पल्टिएर चित्रलेखाकै सम्बन्धमा सोचिरहेका थिए। उनको मन उद्विग्न थियो। चित्रलेखालाई देख्नासाथ बौला चाहिँ उनी यो भन्दै अगाडि बढे, अहिलेसम्म तिमी कहाँ गएकी थियौ मेरी रानी? औ, तर चित्रलेखाका आँखासँग आफ्नो आँखा जुझ्नासाथ उनको बौलठी दूर हुन गयो। चित्रलेखाका आँखा बलिरहेका थिए। त्यसमा घृणा, क्षोभ र ग्लानीको भाव सम्मिश्रण थियो। उनले क्रोधले छटपटाएर भनिन्, नीच र झुटो पशु, परिबस। कुमारगिरी पर हटे। चित्रलेखाले भनिन्, तिमीले मलाई धोका दियौ वासनाको किरा, तिमीले मसँग झुट बोक्यौ। तिम्रो तपस्या विफल हुनेछ र तिमीले युग युगसम्म नरकमा पिल्छिनु पर्नेछ। म जाँदैछु, अब तिमी मलाई रोक्न सक्दैनौ। कुमारगिरीले साहस बटुल्दै भने, मैले जे जसो गरेँ तिम्रो प्रेममा अन्धो भएर गरेँ। वासनाको किरा, तिमीलाई प्रेमको बारेमा के थाहा? तिमी आफ्ना निमित्त जीवित छौ, ममत्व नै तिम्रो केन्द्र हो। तिमीलाई प्रेम गर्न कसरी आओस्? प्रेम बलिदान हो, आत्मत्याग हो, ममत्वको विस्मरण हो। तिम्रो तपस्या र तिम्रो ज्ञान, तिम्रो साधना र तिम्रो आराधना, त्यो सबै भ्रम हो। त्यो सबै सत्यबाट कोसौँ टाढा छ। तिमी आफ्नो तुष्टिका निम्ति गृहस्थ आश्रमका बाधाहरूबाट कायरतापूर्वक सन्यासीको मुखुण्डो पहिरिएर संसारलाई धोका दिन सक्छौ। तिमी आफ्नो वासनालाई तुष्ट गर्नका निम्ति मलाई धोका दिन सक्छौ, र तैपनि तिमी प्रेमलाई गुहार्दछौ। कुमारगिरीलाई यो अपमान असह्य भयो। उनी उभिए, जाऊ नर्तकी, मलाई तिम्रो आवश्यकता छैन। तिमीले मलाई खसाल्यौ र अब तिमी नै मलाई उठाउन पनि लागिरहेछौ। तिमीले मलाई पराजित गर्यौ, मैले पनि तिमीलाई पराजित गरेँ। तिमी मसँग के कुरा गर्छौ? पहिले आफूलाई नै हेर। आफ्नो अनुहारमा देखा परेको पाशविकताको छायालाई हेर्न तिमी समर्थ हुन सक्दैनौ, यति मलाई थाहा छ। जाऊ, आफ्नो अभिशाप आफैसँग लिएर जाऊ। कुमारगिरी आवेशमा आएर काँप्न लागे। उनी बाहिर गए। मृत्यु मृत्युञ्जय कहाँबाट फर्किएपछि श्वेताङ्कले बिजगुप्तालाई भने, योगी कुमारगिरीका शिष्य विशालदेवले आज मसँग भेटे। उनी भन्दै थिए कि देवी चित्रलेखा सुविस्ता साथ हुनुहुन्छ र उहाँको स्वास्थ्य पनि राम्रो छ। बिजगुप्तले केही उत्तर दिएनन्। श्वेताङ्कले फेरि सोधे, स्वामिनीलाई हेरेर आउनु के मेरो निम्ति उचित नहोला? पर्दैन, बिजगुप्तले भने, यो सबै व्यर्थ हो। चित्रलेखाको कुरामा बिजगुप्तालाई कुनै विशेष रुचि रहेनछ भन्ने श्वेताङ्कले थाहा पाए। उनको मनमा चिसो पस्यो। उनी त्यहाँबाट बाहिर आए। पाट्यपुत्र आएर बिजगुप्तको उद्विग्नता घटेन, बरु झन बढ्न गयो। उनको हृदयमा दुई भावका बीच घोर सङ्घर्ष भइरहेको थियो। उनका अगाडि दुई मूर्ति थिए। चित्रलेखा गएपछि उनले आफ्नो जीवनमा एक प्रकारको शून्यपनको अनुभव गरे र त्यो शून्यपन उनका निम्ति असह्य भयो। त्यस शून्यपनमा यशोधरा आइपुगिन्। अब उनी यशोधरालाई आफ्नो बनाउन चाहन्थे, उनीसँग बिहा गर्न चाहन्थे, तर एकपल्ट उनले यशोधरालाई स्वीकार गरिसकेका थिए। अब मृत्युञ्जयसँग उनी यशोधरालाई दान दिनलाई भन्नु उनका लागि ठूलो पराजय हुनेछ। उनको आत्मा त्यो पराजय स्वीकार गर्न तयार थिएन। बिजगुप्त मौर्य साम्राज्यको सानो जनपदका सदस्य थिए। पाटलिपुत्र आएपछि राज्य कार्यमा उनको मन लागेन। बिजगुप्तको हृदयमा त्यो हलचलले प्रेरित व्यक्तिको विरक्तिको एक क्षणिक भावना बढ्दै जाँदै थियो। उनले घरबाट बाहिर निस्किन छाडिदिएका थिए। नगरको विशालदेव जनरव, त्यसको उत्सव, त्यसको आमोद प्रमोद बिजगुप्तलाई चिथोर्न खोजे झैं लाग्थ्यो। आज श्वेताङ्कले चित्रलेखाको कुरा चलाई बिजगुप्तको हृदयमा एउटा नयाँ हलचल थपिदिए। उनी त्यस रात सुत्न सकेनन्। चित्रलेखा प्रसन्न छिन्, स्वस्थ छिन् र बिजगुप्त दुःखी छ। कस्तो विषम प्रेम! त्यसो भए बरु पराजय नै होस्, यशोधरासँग बिहा गर्नैपर्छ, आफ्नो जीवनको शून्यपन हटाएरै छाड्नुपर्छ। श्वेताङ्कले बिजगुप्तको स्वरमा, उनको मुद्रामा तथा चित्रलेखाका तर्फबाट बिजगुप्तका प्रति दर्शाइएको उदासीनतामा पहिलोपटक त्यो सत्यको आभास देखे, जसलाई उनले आजसम्म नदेख्ने प्रयत्न गरिरहेका थिए। त्यो दिन राति उनी पनि सुत्न सकेनन्। बिहान भयो। बिजगुप्त त्यो दिन बढी प्रसन्न थिए। यशोधराको बिहाको विषयमा मृत्युञ्जयसँग कुराकानी चलाउने उनले निश्चय गरिसकेका थिए। उनी बाहिर आए। आज पहिलोपटक उनको मुहारमा त्यो प्राकृतिक मुस्कुराहट देखियो, जुन मुस्कुराहटका बिजगुप्त अभ्यस्त थिए। उनी खाजा खान बसे। श्वेताङ्क त्यहाँ थिएनन्। उनले श्वेताङ्कलाई बोलाउन परिचारकलाई भने। श्वेताङ्क आए। उनको अनुहार पहेँलो थियो। यो स्पष्ट झल्किन्थ्यो कि उनी कुनै गहिरो चिन्ताले पीडित छन्। बिजगुप्तले भने, श्वेताङ्क तिम्रो स्वास्थ्य ठिक छैन कि कसो? श्वेताङ्कले टाउको नुहारै उत्तर दिए, स्वामी स्वास्थ्य त ठिक छ, तर मानसिक स्थिति ठिक छैन। कुरा के हो? श्वेताङ्क केही बेर मौन रहे अनि उनले टाउको उठाए। स्वामी, मेरा उप तपाईँको कत्रो कृपा छ, तपाईँले मेरो कल्याण पनि गर्न सक्नुहुन्छ। बिजगुप्त हाँस्न लागे। तिमीलाई थाहा भएकै कुरा हो श्वेताङ्क, तिमी मेरा भाइ सरह छौ। मेरो सामर्थ्यले भेटेसम्म म तिम्रो लागि जे गर्न पनि तयार छु। मलाई थाहा छ र त्यसले मलाई स्वामीसँग प्रार्थना गर्ने साहस भइरहेको छ। स्वामी, म सामन्त मृत्युञ्जयकी छोरी यशोधरासँग बिहा गर्न चाहन्छु। बिजगुप्त झस्किए। उनलाई यस्तो लाग्यो मानौ हजारौं बिच्छीले एकैपटक उनको शरीरलाई डस्दैछ। केही छिनका निम्ति उनले विमूढ चाहिँ श्वेताङ्कलाई हेरि नै रहे। के भन्यो? यशोधरासँग तिमी बिहा गर्न चाहन्छौ, त्यसका निम्ति मेरो सहायताको के आवश्यकता? यो प्रस्तावलाई आर्य मृत्युञ्जयका अगाडि स्वामीले नै राखिदिनुहोस्। तिमीलाई थाहा छ श्वेताङ्क, मृत्युञ्जयले मसँग यशोधराको बिहाको प्रस्ताव राखेका थिए र त्यसबेला चित्रलेखाले गर्दा मैले त्यो प्रस्तावलाई अस्वीकार गरिदिएको थिएँ। तिमीलाई यो पनि थाहा छ कि चित्रलेखा मेरो जीवनबाट अलग हुन गएकी छन् र म यशोधरातर्फ आकर्षित भएको छु। मलाई थाहा छ स्वामी, तर स्वामीको हृदयमा यशोधरासँग बिहा गर्ने कुरा पनि उब्जिन सक्दछ भन्ने कुरा मलाई थाहा छैन। हुँदैन, तिमी जे भन्दैछौ त्यो सम्भव छैन। म यशोधरासँग प्रेम गर्न लागिसकेको छु। मैले आज राति नै यशोधरासँग बिहा गर्ने निश्चय गरिसकेको छु। बिजगुप्त उद्विग्न भए। उनको स्वरमा तीव्र गम्भीरता आयो। तिमी मलाई के गर्नका निम्ति भनिरहेका छौ श्वेताङ्क? के यति वेदना, यति दुःख र हलचल मेरो लागि यथेष्ट भएन? के तिमी चाहन्छौ कि म आफ्नो जीवन नष्ट गरिदिउँ? हुन्न श्वेताङ्क, यो असम्भव हो। म यशोधरासँग बिहा गर्छु, यति बुझिराख। श्वेताङ्कको आँखामा आँसु भरिन गयो। उनले बिजगुप्तका अगाडि दुवै हात जोडिदिए। स्वामी, मलाई क्षमा गर, म अपराधी हुँ, मलाई क्षमा गर, म आफ्नो अधिकारभन्दा बाहिर गएछु, मलाई क्षमा गर, तिम्रो हृदय मौतै विशाल छ स्वामी, तिमी आदर्श हौ, मलाई क्षमा गर। बिजगुप्त एक्कासी चिज चाहे, मलाई बौला नबनाऊ श्वेताङ्क, जाऊ यहाँबाट निस्किहाल, म तिमीसँग बिन्ती गर्छु, तिमी गइहाल। श्वेताङ्क बिस्तार बिस्तार त्यहाँबाट बाहिर गए। बिजगुप्तले आफ्नो हातले टाउकोमा हिर्काए, हाय मेरो भाग्य। अनि उनले आफैसँग भन्न लागे, हुन्न हुन्न श्वेताङ्क, यो हुनै सक्दैन, म बिहा गर्छु, म बिहा गर्छु, कि मलाई सुखसँग बस्ने अधिकार छैन। बिजगुप्त उभिए, म अहिले नै जान्छु, मेरो निर्णयमा छेका हाल्ने कोही छैन, मैले सुधारासँग बिहा गर्ने निश्चय गरिसकेको छु, अब मेरो त्यो निश्चयलाई बगाउन असम्भव छ। बिजगुप्तले रथमा गाए, अनि फेरि सोच्न लागे, तर श्वेताङ्क, श्वेताङ्कको यो सुधारासँग प्रेम गर्ने के अधिकार, यसो धरातिर म आकृष्ट छु भन्ने के उनलाई थाहा थिएन।
आज त काम पनि लोसेतालले गरिरहेछौ, के भो?
हेर न, काम गर्ने जाँगरै छैन, नचाहँदा नचाहँदै गर्व रहनु गयो।
हैत तेरिका, परिवार नियोजनको साधन प्रयोग गर्नु पर्थ्यो नि।
पर्थ्यो नि, तर हेर न, महिनावारी रोकिएको 2 महिना भइसक्यो, के गर्ने होला, कहाँ जाने होला।
ल चिन्ता नगर, कानूनले तोकी अनुसारको अवस्थामा सुरक्षित गर्भपतन गराउन सकिन्छ नि। तिमी नेपाल सरकारले मान्यता दिएको नजिकको सूचीकृत स्वास्थ्य संस्थामा जाऊ न।
त्यसो भए म आजै जान्छु।
औषधिको प्रयोगबाट 9 हप्तासम्मको अनिश्चित गर्भपतन गराउन सकिन्छ। औषधिको प्रयोग द्वारा गरिने सुरक्षित गर्भपतन सबै महिलालाई उपयुक्त नहुन पनि सक्छ, त्यसैले सुरक्षित गर्भपतन सेवाको लोगो भएको नेपाल सरकारबाट मान्यता प्राप्त नजिकको सूचीकृत स्वास्थ्य संस्थामा गई परामर्श लिई सुरक्षित गर्भपतन सेवा लिनु उपयुक्त हुन्छ। तर गर्भपतन गराएपछि परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्पर्क राखेमा फेरि गर्भधारण हुन सक्छ, त्यसैले अनिश्चित गर्भ रहन नदिन आफूले चाहेको परिवार नियोजनको साधन प्रयोग गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
बिजगुप्तको सारा शरीर पोल्दै थियो, उनको गला सुकेको थियो, उनले एक गिलास चिसो पानी खाए अनि उनको उद्विग्नता केही कम भयो, उनको मस्तिष्क केही शान्त भयो। तर यसमा श्वेताङ्कको के अपराध, उनले प्रेम गर्नु स्वाभाविक नै त हो, उनी जवान छन्, उनको पनि रगत र मासु छ, सबै प्राकृतिक प्रेरणा छन्, र चित्रलेखासँगको मेरो प्रेम मर्यो भन्ने कुरा उनलाई के थाहा। बिजगुप्तको विचारधारा पल्टा खायो, चित्रलेखाका प्रति मेरो प्रेम मर्यो त कसरी मर्यो, म कति निर्बल रहेछु कि एक स्त्रीलाई प्रेम गरेर अब अर्की स्त्रीलाई प्रेम गर्दैछु, के वास्तवमा प्रेम अस्थायी छ। बिजगुप्त साह्रै असमञ्जसमा परे, प्रेम अस्थायी छ भन्ने कुरा उनी मान्न तयार थिएनन्, यद्यपि यस कुराको उनी आफै अनुभव गरिरहेका थिए, होइन प्रेम अस्थायी छैन, त्यसो भए म किन यो नचाहिँदै कुरा गर्न लाग्दैछु, कि चित्रलेखासँग बदला लिनका निम्ति, होइन चित्रलेखाको विषयमा उनको हृदयमा कुनै नराम्रो भावना थिएन। रथ ढोकामा आइपुगिसकेको थियो, बिजगुप्त यशोधराको घरतर्फ हिँडे, तैपनि उनको विचारको श्रृङ्खला टुटेन, के संयमको यही अर्थ हो, के संसारमा आफ्नोपन नै सब कुरा हो, त्यसो भए मनुष्य र पशुमा के भेद रह्यो र, प्रत्येक प्राणी आफ्ना लागि जीवित छ, प्रत्येक व्यक्ति ममत्व भावले प्रेरित भएर काम गर्छ, त्यसो भए म र संसारका अन्य प्राणीमा भेद नै के भयो, यशोधरासँग मेरो बिहाको के परिणाम होला, एक व्यक्तिको जीवन नष्ट हुन जान्छ र त्यो व्यक्ति मेरो प्रिय भाइ सरह श्वेताङ्क हो, म स्वयं आफ्नो सिद्धान्तबाट खस्नेछु। रखे, म यशोधरासँग प्रेम गर्न सकुला, अहिले म उद्विग्न छु, अहिले त म आफ्नो दुःख बिर्सिनका निम्ति यशोधरासँग बिहा गरौँला, तर भविष्यमा अह मलाई बिहा गर्ने कुनै अधिकार छैन, श्वेताङ्कको जीवन दुःखमय बनाउने मेरो कुनै अधिकार छैन, मैले आफ्नो बाटो निर्धारित गरिसकेको थिएँ राम्रोसँग सोची विचारिकन, अब मलाई सफलता मिलोस् वा असफलता, सुख मिलोस् वा दुःख, मैले आफ्नो बाटोमा नै हिँड्नुपर्छ, अर्काको सुखमा बाधक हुन केवल आफ्नो सुखको आशाले कायरता हो, होइन निजता हो, म अन्याय गर्दैछु, अर्काका उप पनि अन्याय गर्दछु। त्यस बेलासम्म रथ मृत्युञ्जयको ढोकामा पुगिसकेको थियो, बिजगुप्तले मृत्युञ्जयलाई खबर पठाए, मृत्युञ्जय बाहिर आए, भलाकुसारीपछि मृत्युञ्जयले सोधे, आरे बिजगुप्त, के कारण पर्न गएर मेरो घरलाई पवित्र गर्ने नष्ट गर्नुभयो। बिजगुप्तले केही बेर सोचेर भने, आरे मृत्युञ्जय, म तपाईँका सामु तपाईँको छोरीको विवाहको प्रस्ताव लिएर उपस्थित भएको छु। मृत्युञ्जयको मुखमा मुस्कुराहट देखियो, आरे बिजगुप्त तपाईँ भन्नुहोस्। बिजगुप्तले मृत्युञ्जयको मुस्कुराहटको अर्थ बुझे, उनी पनि मुस्कुराए, आरे मृत्युञ्जय, म आफ्नो बारेमा केही पनि भन्न चाहन्न। आफ्नो बारेमा मैले पहिले नै भनिसकेको छु। म त यो प्रस्ताव लिएर उपस्थित भएको छु कि तपाईँ आफ्नो छोरीको विवाह श्वेताङ्कसँग गरिदिनुहोस्। श्वेताङ्क कुलीन छन्, राम्रा छन् र सभ्य तथा शिक्षित छन्। उनी वास्तवमा तपाईँकी छोरीका निम्ति योग्य पर हुनेछन्, सायद मभन्दा पनि योग्य। यो प्रस्ताव सुनेर मृत्युञ्जयलाई आश्चर्य भयो। मृत्युञ्जयले अनुमान गरेका थिए कि बिजगुप्त स्वयं आफ्नो बिहाको प्रस्ताव राख्नेछन्। श्वेताङ्कको बारेमा प्रस्ताव राखेको देखेर उनी अवाक झाउन गए। केही बेरसम्म चुप लागेपछि उनले भने, अरे बिजगुप्त, श्वेताङ्क योग्य छन्, तर श्वेताङ्क सम्पन्न पिताका पुत्र होइनन्। उनी गरिब छन् र त्यसकारण म श्वेताङ्कका सम्बन्धमा राखिएको प्रस्तावका उप विचार गर्नसम्म पनि असमर्थ छु। अहिले पनि बिजगुप्तलाई आश्चर्य लाग्यो। तर आर्य मृत्युञ्जय, तपाईँ त अतुल धनराशिको स्वामी हुनुहुन्छ र यशोधरा बाहेक तपाईँका अरू कुनै सन्तान पनि छैनन्। मृत्युञ्जय हाँसे, आर्य बिजगुप्त, मेरो सम्पत्तिमा मेरी छोरीको कुनै अधिकार छैन, त्यसको अधिकारी त मेरो पौष्य पुत्र हुनेछ। आर्य बिजगुप्त, तपाईँ आफू नै किन बिहा गर्नुहुन्न? म बिहा गर्दिनँ आर्य मृत्युञ्जय। के श्वेताङ्कसँग यशोधराको बिहा हुनु एकदम असम्भव छ? मृत्युञ्जयले बिस्तारो भने, असम्भव छ आर्य बिजगुप्त। श्वेताङ्कलाई योग्य तथा कुलीन वर ठानेता पनि उनी गरिब भएको हुँदा म यशोधरालाई उनीसँग बिहा गराउन सक्दिनँ। केही बेरसम्म बिजगुप्तले सोचिरहे अनि उनले भने, आर्य मृत्युञ्जय, म श्वेताङ्कलाई आफ्नो पौष्य पुत्र बनाउँछु, अनि त उनी मेरो सम्पत्तिको अधिकारी हुन्छन्। यस्तो भएमा तपाईँलाई कुनै आपत्ति नहुनुपर्ने हो। होइन आर्य बिजगुप्त, यो असम्भव छ। अहिले तिम्रो उमेर नै के भएको छ र तिम्रो केही दिनपछि बिहा गर्ने धेरै सम्भावना छ, अनि त्यस बेला तिम्रो छोरो नै तिम्रो उत्तराधिकारी हुन्छ। तपाईँले ठिक भन्नुभयो आर्य मृत्युञ्जय। हुन त अहिले बिहा नगर्ने निश्चय गरेको छु, तर तैपनि मनुष्यको मतिको के ठेगान। तर म चाहन्छु कि श्वेताङ्क र यशोधराको बिहा होस्। यो बिहाले दुवै सुखी हुन्छन्। यसका निम्ति म जतिसुकै ठुलो त्याग गर्न पनि तयार छु। आर्य मृत्युञ्जय, म आफ्नो सारा सम्पत्ति श्वेताङ्कलाई दान दिन्छु। मृत्युञ्जय मानव आकाशबाट भूमिमा खसे। तिमीलाई थाहा छैन बिजगुप्त, तिमी के भनिरहेका छौ? अहिले तिम्रो मन ठिक छैन। तपाईँ मेरो कुनै चिन्ता नलिनुहोस्। मैले तपाईँको अगाडि भनिसकेँ कि म आफ्नो सारा सम्पत्ति श्वेताङ्कलाई दान दिन्छु। तपाईँ यसको साक्षी हुनुहुन्छ। अब रह्यो सामन्तको ओदाको कुरा। यसका निम्ति राजाज्ञाको आवश्यकता पर्दछ। आज सम्राटसँग भेटेर म त्यसको पनि बन्दोबस्त गर्छु। अब तपाईँलाई कुनै आपत्ति नहुनुपर्ने हो। मृत्युञ्जयले बिजगुप्ततिर आँखा च्यातेर हेरे। म एकपटक फेरि तिमीलाई मौका दिँदैछु। आफ्नो प्रस्ताव स्वीकृत भइसकेपछि तिमी पछि हट्न सक्दैनौ नि। बिजगुप्तले एक एकवटा शब्दमा जोड दिँदै भने, अरे मृत्युञ्जय, मैले जे कुरा भनिसकेको छु गरेर छाड्छु। म मनुष्य हुँ, एकपटक भनिसकेको कुराबाट विमुख हुन मैले जानेको छैन। त्यसो भए मलाई तिम्रो प्रस्ताव स्वीकृत छ, मृत्युञ्जयले काँपेको स्वरमा भने। बिजगुप्त उठे। अहिले म जान्छु। दानपात्र र ओताका निम्ति राजाज्ञाको बन्दोबस्त आज नै हुन्छ। अबेर गर्ने कुनै आवश्यकता छैन। बिहाको तिथि चाहिँ तपाईँ निश्चय गर्नुहोस्। मृत्युञ्जयले उठ्दै भने, आर्य बिजगुप्त, मैले संसारलाई देखेको छु। म भन्न सक्छु तपाईँ मनुष्य होइन देवता हो। मृत्युञ्जयका गहभरि आँसु भरिएका थिए। बिजगुप्त आफ्नो घर पुगे। त्यसपछि उनी श्वेताङ्क भए ठाउँमा गए। श्वेताङ्क सुतिरहेका थिए। उनको ओढ्ने भिजेको, उनको आँखाबाट अझै आँसु भएको थिएन। बिजगुप्तले श्वेताङ्कलाई उठाए। श्वेताङ्क उठे। स्वामी, के आज्ञा हुन्छ? अब तिमी मलाई स्वामी नभन, सामन्त श्वेताङ्क। विस्फारित नेत्रले हेर्दै श्वेताङ्कले भने, यो तपाईँले के कुरा गर्नुभएको? मैले भनेका कुरा ठिक हो। सुन, आर्य मृत्युञ्जयसँग मैले तिम्रो बिहाको प्रस्ताव राखेको थिएँ। उहाँले केही आपत्ति गर्नुभयो। त्यसलाई हटाउन मैले आफ्नो सम्पत्ति र पदवी उहाँका अगाडि तिमीलाई दान गरिदिएँ। अब उहाँ तिमीसँग यशोधराको बिहा गराइदिनमा कुनै आपत्ति छैन। केही बेरसम्म श्वेताङ्कले निश्चल तथा विमूढ भए चाहिँ उभिएर बिजगुप्तलाई हेरिरहे अनि त्यसपछि उनी एकाएक रुन लागे। नाइ स्वामी, मलाई यो स्वीकार्य छैन। म कस्तो पापी रहेछु स्वामी, मलाई क्षमा गर। म बस्दिनँ, जान्छु, मलाई क्षमा गर। मैले तपाईँको जीवनलाई नष्ट गरेको छु। म जस्तो नराधमका उप तपाईँ किन दया गर्नुहुन्छ? मलाई स्वीकार छैन। उनी बिजगुप्तको पैरमा पछारिए। बिजगुप्तले श्वेताङ्कालाई उठाए। श्वेताङ्क जे हुनुथ्यो भइसक्यो। अब तिमी यदि तिम्रो हृदयमा मेरा प्रति अलिकति पनि स्नेह छ भने म जे गरिरहेको छु त्यसलाई स्वीकार गर। संसारका अगाडि मलाई झुटो बन्न नदेऊ। मैले यो वैभवलाई धेरै भोगिसकेँ, अब मन फिर्न गएको छ। यो वैभवलाई अब तिमी भोग, म तिमीसँग प्रार्थना गर्छु, तिमी अस्वीकार नगर। हिँड, दानपात्र र पदवीका निम्ति राजाज्ञाको व्यवस्था गर्नुपर्छ। श्रुति सम्वेकमा भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन भइरहेको छ। यो उपन्यासको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ श्रुति सम्वेक उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। यसको अन्तिम श्रृङ्खलाको बाँकी अंश वाचन अब सुनौ। चित्रलेखा फर्केर आइन् तर उनले बिजगुप्तसँग भेटिनन्। बिजगुप्तसँग भेट्ने उनलाई साहस थिएन। उनी बिजगुप्तका प्रति अपराधी नै थिइन्। उनले यसको अनुभव गरिन्। उनी सोझै आफ्ना घर गइन्। चित्रलेखाले आफ्नो ऐश्वर्य सदनमा नै साधनको जीवन व्यतीत गर्न आरम्भ गरिन्। यस जीवनमा उनले शान्तिको अनुभव गरिन्। पश्चातापको आगोमा उनी सहर्ष पोलिन तयार थिइन्। उनलाई आफ्नै उप घृणा भयो। उनको कार्यक्रम दिनरात रोइरहनु थियो। उनी बिजगुप्तलाई प्रेम गर्थिन्। बिजगुप्तका प्रति उनको हृदयमा कति गहिरो प्रेम थियो। यतिका दिनको वियोगपछि उनले यसको अनुभव गरिन्। तर उनी भ्रष्ट भइसकेकी थिइन्। कुमारगिरीले पागलपन र मूर्खताका एक क्षणमा आत्मसमर्पण गरेर उनी बिजगुप्तलाई यति प्रेम गर्दथिन् कि उनी बिजगुप्तलाई धोका दिन चाहन्नथिन्। उनले अपराध गरेकी थिइन्। त्यो अपराधको फलस्वरूप उनी निराशापूर्ण वेदनाको असह्य ज्वालामा पोलिनु नै थियो। जति जति उनी पोलिन्थिन् उति उति उनलाई सुखको अनुभव हुन्थ्यो। जति जति उनी रुन्थिन् उति उति उनी शान्ति पाउँथिन्। यस प्रकार एक महिना बित्यो। एक दिन बसेर उनी रोइरहेको बेला दासीले आएर उनलाई सूचना दिइन्, आर्य श्वेताङ्क तपाईँसँग भेट्न चाहनुहुन्छ। उनी झस्केर उभिन् कि बिजगुप्तले उनलाई बोलाएका हुन्? कहाँ छन्? म आउन लागे। श्वेताङ्क अतिथि भवनमा बसेर चित्रलेखाको प्रतीक्षा गरिरहेका थिए। चित्रलेखालाई देखेर उनलाई आश्चर्य भयो। उनी पहेँलो भएकी थिइन्। उनको सौन्दर्य विकृत हुन गएको थियो। उनी चिनिन्न थिइन्। देवी, तिम्रो यो के अवस्था भयो? बेसै त छु, यति भनेर चित्रलेखा बसिन्। केही बेरसम्म दुवैजनाले केही पनि बोलेनन्। चित्रलेखाले सोधिन्, आर्य बिजगुप्त त कुशल हुनुहुन्छ? श्वेताङ्कको अनुहारमा दुःखको थाहा नपाइँदो एक छाया देखियो। कुशल हुनुहुन्छ। आर्य बिजगुप्त सुविस्ता साथ हुनुहुन्छ, तर उहाँको साह्रै ठूलो परिवर्तन भएको छ। परिवर्तन हुन गयो? चित्रलेखाको उत्सुकता बढ्यो। कस्तो परिवर्तन? कि उहाँले बिहा गर्नुभयो? एक रुखो मुस्कुराहटपछि श्वेताङ्कले भने, उहाँले बिहा गर्नुभएको छैन। बिहा त म पो गर्न लाग्दैछु। सामन्त मृत्युञ्जयकी छोरी यशोधरासँग मेरो बिहा हुने भएको छ। त्यसैको निम्ति दिन म तपाईँलाई आएको हुँ। तर आर्य बिजगुप्तले एक महान त्याग गर्नुभएको छ। उहाँ देवता हो।
बाके छलिया मोरे बाके छलिया।
श्रोताङ्क भन्दा गए सामन्त मृत्युञ्जय आफ्नो छोरीकाले बिहा मसँग गराउन चाहनुहुन्न थियो किनकि म गरिब थिएँ। आर्य बिजगुप्तले आफ्नो पदवी र सम्पत्ति मलाई दान दिनुभयो। उहाँ पाटलिपुत्र छाडेर बाहिर जाने हुनुभएको छ। केवल मेरो बिहाका लागि मात्र उहाँ थामिनु भएको छ। चित्रलेखाको हृदय बल्किन लाग्यो। उनको गहमा आँसु भरियो कि बिजगुप्तले यत्रो त्याग गर्नुभयो। श्वेताङ्क थाहा छ यो एउटा महान त्याग हो र यी सबैको कारण म हुँ। तर आर्य श्वेताङ्क तैपनि म तिमीलाई बधाई दिन्छु। कहिले तिम्रो बिहा सम्पन्न हुन्छ? आउँदो सात आइतबारका दिन विवाह कार्य सम्पन्न हुन्छ। सोमबार प्रीतिभोज छ। त्यसबेला सम्राट तथा राज्यका कर्मचारीगण तथा सामन्तहरू आउँछन्। देवी, प्रीतिभोजमा तिम्रो उपस्थिति आवश्यक छ। चित्रलेखाले भनिन्, श्वेताङ्क मलाई क्षमा गर, म अर्कै कुनै दिन आउँछु तर प्रीतिभोजमा म आउन सक्दिनँ। मैले एउटा बेग्लै जीवन अप्नाइसकेको छु। त्यो उत्सवमा मैले जानु उचित छैन। श्वेताङ्कले थपे, देवी चित्रलेखा, तिमीले मलाई भाइ भनिसकेको छौ। यो मेरो अनुरोध हो। म असमर्थ छु श्वेताङ्क। मेरो निश्चय बदलिँदैन भने तिमीलाई थाहै छ, म तिमीलाई माया गर्छु, तर दिदीको जस्तो माया छ। म अर्कै दिन आउनेछु, तिम्रो जो इच्छा। तर एउटा कुरा भने भनिदिनु असल होला, सोमबारका दिन राति नै बिजगुप्त देश भ्रमणका लागि हिँड्छन्। फेरि राम्ररी सोच। अरे, बिजगुप्त त्यही दिन राति हिँड्छन्? चित्रलेखा केही अल्मलिन्, तर एकैछिनपछि उनले दृढतापूर्वक भनिन्, तर यसले मलाई के? मेरो निश्चय बदलिँदैन। श्वेताङ्क उभिए, जस्तो तपाईँको इच्छा देवी। श्वेताङ्कको बिहा भयो। प्रीतिभोजमा सम्राटका साथ अरू अतिथिहरू पनि आए। त्यस दिन बिजगुप्त सबैको स्वागत गरिरहेका थिए। उनी सबैसँग हाँसी हाँसी कुरा गर्दै थिए, तर उनको हृदय पग्लिरहेको थियो। चित्रलेखाको अनुपस्थितिमा उनलाई नराम्रो लाग्यो। पाटलिपुत्रलाई छाड्नुभन्दा पहिले अन्तिम पटक उनी चित्रलेखालाई हेर्न चाहन्थे, तर चित्रलेखा आएनन्। भोजन समाप्त भएपछि सम्राटले श्वेताङ्कलाई बधाई दिए र उनलाई सामन्त भनी सम्बोधन गरे। त्यसपछि सम्राटको दृष्टि बिजगुप्तका उपर पर्यो। बिजगुप्तलाई बोलाएर सम्राटले उनका हात आफ्नो हातमा राखे अनि उनी उभिए। सम्राटका साथै अन्य सबै अतिथिहरू पनि उभिए। चारैतिर चकमन्न शान्ति हुन गयो। सम्राटले भने, बिजगुप्त, तिमी एउटा महान आत्मा हो। तिमीले असम्भवलाई सम्भव बनाएर देखायो। तिमी मनुष्य होइन, देवता हो। भारतवर्षको सम्राट चन्द्रगुप्त मौर्य तिम्रो अगाडि नतमस्तक हुँदै निहुराउँदैछ। यति भनेर सम्राट चन्द्रगुप्तले बिजगुप्तका अगाडि टाउको निहुराए। त्यहाँ उभिएका सबै अतिथिहरूको टाउको एकैपटक निहुरियो। स्वास्नी मानिसहरूको माझमा सुक्क सुक्कको आवाजका साथै बल गरेर थाम्न खोजेको रोदन पनि सुनियो। बिजगुप्तले सम्राटका अगाडि निहुरिएर भने, महाराज, म यो सम्मानको बिल्कुलै अयोग्य छु। आज म देश भ्रमणका निम्ति जाँदैछु। एउटा भिखारी चाहिँ भएर सम्राटबाट म आशीर्वाद दिन चाहन्छु अनि बिदा माग्दछु। यति भनेर बिजगुप्त ढोकातिर गए। अतिथिहरू दुवै छेउमा एक लाम लागेर उभिएका थिए। त्यही माझबाट बिजगुप्त हिँडे। बिजगुप्तको मुखमा एक दैवी मुस्कुराहट थियो। अतिथिहरूले बिजगुप्तमा एक अनौठो तेज देखे। बुढादेखि बालकसम्म हात जोडेर उभिए। वैभव तथा शक्तिको घुइँचोबाट बिजगुप्त शान्ति र त्यागको महानतालाई लिँदै निस्के। बाहिर बिजगुप्तका सेवकहरू उभिएका थिए। बिजगुप्तलाई देख्न साथ उनीहरू रुन लागे। बिजगुप्त एकछिन थामिए। उनले प्रत्येक व्यक्तिलाई हेरे अनि उनले भने, तिमीहरू श्वेताङ्कलाई म जस्तै ठान्नु र तिमीहरू मलाई बिर्सिने कोसिस गर्नु। सेवकहरू झन जोरसँग रुन लागे। केही मानिसले एकैपटक भने, हामी पनि तपाईँसँगै जान्छौँ। बिजगुप्तले गम्भीर स्वरमा भने, के भन्यो? मेरो आज्ञा छ, तिमीहरू यहीँ बस, कुनै व्यक्ति पनि यहाँबाट नहिँडोस्। केही 10 किलोमिटर पछि हुँदै बिजगुप्त अगाडि बढे। आधा रात बितिसकेको थियो। सहरमा चारैतिर शान्ति थियो। बिजगुप्त बिस्तार बिस्तार अगाडि बढ्दै गए। एक भिखारी जे उनी हिँडेर जाँदै थिए। उनको शरीरमा साधारण व्यक्तिकै जस्तो लुगा थियो र उनीसँग चाँदीका केही मुद्रा सम्बलको रूपमा थिए। बिजगुप्तले पैरको आवाज सुने। अलिअलि गर्दै त्यो आवाज बढि नै रहेको थियो। बिजगुप्तले पछि फर्केर हेरे। अँध्यारोमा उनले केही देखेनन्। उनी अझ अगाडि बढे। पदध्वनि बढ्दै गयो। त्यो अन्धकारमा बिजगुप्तले एउटा लुगाले ढाकेको मूर्तिलाई देखे। मेरो देवता, बिजगुप्तको पैर थामियो। उनले सोधे, तिमी को हौ? मेरो देवता, मलाई क्षमा गर यति भनेर त्यो मूर्ति बीजगुप्तको पैरमा पछारियो। बीजगुप्तले कडा स्वरमा भने, चित्रलेखा, मेरो जीवनको अभिशाप तिमी यहाँ किन आयो? जाऊ, उनी पछि सरे, अब सबै समाप्त भइसक्यो, तिमी किन आयो यहाँ? आफ्नो देवताको पाउको धुलो लिन, चित्रलेखाले भनिन्। आफ्नो देवतालाई पूजा गर्न, उनी उभिइन्। नाथ, मैले तिम्रो जीवन नष्ट गरिदिएँ, मैले तिमीलाई बर्बाद गरिदिएँ, तिमी मलाई श्राप देऊ, दण्ड देऊ, कष्ट देऊ, तर मलाई घृणा नगर। बीजगुप्तको सारा शरीर काँप्न लाग्यो। उनले भरिएको गलाले भने, चित्रलेखा, अब सब समाप्त भइसक्यो, तिमीले सब समाप्त गर्यो, कुमारगिरीको खुट्टी छाडेर तिमी म कहाँ आएनौ? म निराश भएँ, अब यस बेला तिमी मलाई विचलित गर्न किन आयो? मसँग अब केही छैन, न हृदयमा उमङ्ग छ, न मसँग वैभव छ, जान देऊ मलाई। चित्रलेखाले बीजगुप्तको हात पक्रिन्। दिन्न, म तिमीलाई अहिले नै जान दिन्न मेरो स्वामी, एक दिन तिमीले मेरो अतिथि भएर बस्नुपर्छ, यदि जानु नै छ भने बरु भोलि जानु। बीजगुप्तले आफ्नो हात हटाए। मेरो सामनेबाट हट नर्तकी, मेरो सामनेबाट हट, अब तिमी मलाई रोक्न सक्दिनौ, आफ्नो विनाशकारी कृत्यको परिणामलाई तिमी हेर अनि हाँस, जाऊ मलाई जान देऊ। बीजगुप्त अगाडि बढे। चित्रलेखाले बीजगुप्तको पैर पक्रिन्। मैले भनिसकेँ कि म तिमीलाई जान दिन्न, मसँग तिमीले मेरो घरसम्म जानै पर्छ। बीजगुप्त, मेरो नाथ, कि तिम्रो हृदयमा म प्रतिको प्रेम मर्यो? भन कि। चित्रलेखाको गला भरियो, उनी सुक्क सुक्क गरी रुन लागिन्। बीजगुप्तले आफूलाई थाम्न सकेनन्। उनले भने, हाय, यदि प्रेम नै मर्दो हो त यो वैभव किन छाडिरहन्थे? चित्रलेखा, मेरो हृदयमा तिम्रो प्रेम मरिदिएको भए हुन्थ्यो भन्ने म चाहन्छु, तर यो हुन सकेन। यति भनेर बीजगुप्तले चित्रलेखालाई उठाएर अँगालो मार्न खोजे, तर चित्रलेखा पछि सरिन्। नाइ, तिमी हिँड मेरो देवता, घर हिँड, मलाई तिमी पवित्र गर, आफ्नो श्रापको आगोले डढाएर मलाई पवित्र गरिदेऊ, हिँड। बीजगुप्तले भने, हिँड चित्रलेखा, संसारमा एउटा तिम्रो कुरा नै म टाल्न सक्दिनँ, मलाई जति खसाल्न चाहन्छौ खसाल, तर यति वचन भने भनिदेऊ कि भोलि तिमी मलाई रोक्ने छैनौ, म वचन दिन्छु। चित्रलेखा आफ्नो भवनमा पुगिन्। उनले बीजगुप्तलाई सुत्ने बन्दोबस्त गराइन् अनि उनले भनिन्, नाथ, तिमी सुत, भोलि बिहान म कुरा गर्छु। यति भनेर उनी गइन्। आश्चर्य मानेर उनले चित्रलेखालाई हेरिरहे। एका बिहान चित्रलेखा बीजगुप्त कहाँ आइन्। स्वामी, मलाई आफ्नो चरणामृत दिनुहोस्। चित्रलेखाको यो व्यवहार देखेर बीजगुप्तलाई आश्चर्य लाग्यो। उनले भने, किन? म आफूलाई पवित्र बनाउँदैछु मेरो स्वामी, म आफ्नो कर्तव्यबाट च्युत भइसकेको छु, म योगी कुमारगिरीको वासनाको साधन बनिसकेको छु, मैले आफ्नो शरीरलाई क्रोधवश कुमारगिरीलाई सुम्पिदिएकी छु, म त्यो शरीरलाई पवित्र गर्न चाहन्छु। चित्रलेखाले आफ्नो सबै कथा बीजगुप्तलाई सुनाइदिन्। अब तपाईँले थाहा पाउनुभयो होला स्वामी, किनकि म तपाईँ कहाँ आइन, मलाई क्षमा गर्नुहोस्। केवल यति नै कुरा थियो त? बीजगुप्त हाँसे। चित्रलेखा, तिमीले मलाई साह्रै ठुलो भूल गर्यो, तिमीले मलाई चिन्न सकेनौ, तिमी मसँग क्षमा माग्दैछौ। चित्रलेखा, प्रेम स्वयं एक त्याग हो, विस्मृति हो, तन्मयता हो, प्रेमको क्षेत्रमा अपराध छँदै छैन, अनि क्षमा कस्तो? तैपनि तिमी बनाउन नै चाहन्छौ कि भने म भनिदिन्छु, मैले तिमीलाई क्षमा गरेँ। चित्रलेखाले बीजगुप्तको पाउ पक्रेर भनिन्, नाथ, त्यसो भए मलाई तिमी स्वीकार गर। अब यो कसरी सम्भव छ र देवी चित्रलेखा, म भिखारी हुँ, मैले आफ्नो सबै सम्पत्ति त्यागिसकेको छु, अब यो कसरी सम्भव होला र? चित्रलेखा भन्छौ। नाथ, मसँग अतुल धनराशि छ, म तिम्रै हो। मेरो धन तिम्रो भएपछि तिमी कसरी निर्धन भयो र तिमी आफूलाई भिखारी भनी कसरी भन्छौ? तिम्रो सम्पत्ति, तिम्रो धनराशि मेरो कामको होइन। मैले सम्पत्ति त्यागेको छु, त्यसलाई अपनाउन होइन, त्यसलाई सदाका लागि छाड्न भनेर म तिमीलाई पनि एक भिखारिणीको रूपमा चाहिँ स्वीकार गर्न सक्छु। चित्रलेखा उभिएन। त्यसो भए मलाई स्वीकार छ, संसारमा हामी दुईजना भिखारी भनेर निस्कौँ। प्रेम, केवल प्रेम नै हाम्रो आधार होस् मेरो देवता। म आफ्नो सम्पत्तिलाई आजै दान दिन्छु। आज राति हामी दुवैजना अथाह यो संसारमा प्रेमको डुङ्गामा बसेर निस्कौँ। चित्रलेखालाई मुखमण्डल एकाएक चम्किन थाल्यो। उनका आँखामा एक अनौठो ज्योति देखियो, उनको आत्मा प्रकाशमान हुन गयो। बिजगुप्तले चित्रलेखालाई मुहाई खाए। हामी दुईजना कति सुखी छौँ। एक वर्षपछि महाप्रभु रत्नाम्बरले भन्नुभयो, वत् श्वेताङ्क, अब तिम्रो बिहा भइसकेको छ र तिमी गृहस्थ भइसकेका छौ। अब तिमी मलाई भन्न सक्छौ कि बिजगुप्त र कुमारगिरी दुईजनामा कुन चाहिँ पापी हुन् त? श्वेताङ्कले रत्नाम्बरको अगाडि मस्तक नुहाए। महाप्रभु, बिजगुप्त देवता हुन्, संसारमा उनी त्यागको प्रतिमूर्ति हुन्। उनको हृदय विशाल छ र कुमारगिरी चाहिँ पशु हुन्। उनी आफ्ना लागि मात्र जीवित छन्। यस संसारमा उनको जीवन व्यर्थको छ। उनी जीवनका नियमको प्रतिकूल हिँड्दैछन्। आफ्नो सुखका लागि उनले संसारका सबै बाधाबाट आफूलाई पन्छाएका छन्। कुमारगिरी पापी हुन् र वत्स विशालदेव, तिमीले योगको दीक्षा लिइसकेका छौ र तिमी योगी भएका छौ। अब तिमी मलाई भन कि कुमारगिरी र बिजगुप्त यी दुईजनामा कुन चाहिँ पापी हुन्? विशालदेवले रत्नाम्बरका अगाडि मस्तक नुहाए। महाप्रभु, योगी कुमारगिरी अजित हुन्। उनले ममत्वलाई वशीभूत गरिसकेका छन्। उनी संसारभन्दा धेरै माथि उठिसकेका छन्। उनको साधना, उनको ज्ञान र उनको शक्ति परिपूर्ण छ। बिजगुप्त चाहिँ वासनाका दास हुन्। उनको जीवन संसारको घृणित भोगविलासमा छ। उनी पापी हुन्। पापमय संसारका अनि एक मुख्य भाग हुन्। रत्नाम्बरले भन्नुभयो, तिमीहरू दुवैजना विभिन्न परिस्थितिमा बसेका थियौ र तिमीहरू दुवैको पापको धारा बेग्ला बेग्लै हुन गएको छ। तिमीहरू जाँदैछौ, तिमीहरूको विद्या पूर्ण भइसकेको छ। अब मबाट अन्तिम पाठ सुनेर जाऊ। संसारमा पाप भन्ने छैन। पाप त केवल मनुष्यको दृष्टिकोणको विषमताको अर्को नाम हो। प्रत्येक व्यक्ति एक विशेष प्रकारको मन प्रवृत्ति लिएर जन्मिन्छ। प्रत्येक व्यक्ति यो संसारको रङ्गमञ्चमा एक अभिनय गर्नका निमित्त आउँछ। आफ्नो मन प्रवृत्तिबाट प्रेरित भएर आफूले घोकेको पाठ दोहोऱ्याइरहन्छ। यही हो मनुष्यको जीवन। मनुष्यले गरेका जुनसुकै काम पनि उसको स्वभावको अनुकूलले हुन्छ र स्वभाव प्राकृतिक हो। मनुष्य आफ्नो स्वामी होइन, ऊ परिस्थितिको दास हो। ऊ लाचार छ, ऊ कर्ता होइन, ऊ त केवल साधन हो। अनि पुण्य र पाप कताबाट आयो? रत्नाम्बर अगाडि भन्छन्, मनुष्यमा ममत्व प्रधान छ। प्रत्येक मनुष्य सुख चाहन्छ। केवल बेग्ला बेग्लै व्यक्तिको सुखको केन्द्र बेग्ला बेग्लै हुन्छ। कोही धनमा सुख दिन्छन्, कोही मदिरामा सुख देख्छन्, कोही चाहिँ व्यभिचारमा सुख देख्छन्, कोही त्यागमा देख्छन्। तर प्रत्येक व्यक्ति सुख चाहन्छ। संसारका कुनै पनि व्यक्ति आफ्नो इच्छाअनुसार त्यस्तो काम गर्दैन जसबाट ऊ दुःख पाओस्। यही हो मनुष्यको मन प्रवृत्ति र उसको दृष्टिकोणको विषमता। त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन र नहुन नै सक्नेछ। न हामी पाप गर्दछौँ, न पुण्य नै गर्दछौँ। हामी त त्यो गर्दछौँ जो हामीले गर्नुपर्दछ। रत्नाम्बर उभिए। यो मेरो मत हो, तिमीहरू यसलाई मान या नमान। म तिमीहरूले यसलाई मान्नै पर्छ भनेर बाध्य गर्न सक्दिनँ। जाऊ र सुखसँग बस। तिमीहरूलाई मेरो यही आशीर्वाद भयो। भगवती चरण वर्माको उपन्यास, हिन्दी उपन्यास, चित्रलेखाको नेपाली अनुवाद हामीले आज 9 श्रृङ्खला पूरा गर्दै यो उपन्यासको वाचन बीट मारेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। चित्रलेखाको वाचन श्रुति सम्वेकका यी 9 श्रृङ्खलामा तपाईँलाई कस्तो लागे हामीलाई पत्राचार गरेर जानकारी दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि shrutiutiSruti@unn.com.np हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा फेरि हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।